यो रेडियो नेपाल हो। अब नरेश भुयालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालवाटारमा भेटवार्ता। सरकारले जारी गरेका अध्यादेश र मुलुकको समसामयिक अवस्थामा छलफल। कोरोना भाइरसबाट थप 3 जना संक्रमित। यो सँगै कुल संक्रमितको संख्या 48। 10 जना उपचारपछि निको भई घर फिर्ता। सरकारले लागू गरेको लकडाउन र त्यसमा आम नागरिकको समर्थनले कोरोना महामारी नियन्त्रणमा लिन सकिएको सरकारका प्रवक्ताको भनाई। आज आमाको मुख हेर्ने दिन। आमाप्रति विशेष श्रद्धा प्रकट गरी मनाइयो। र विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले सहयोग रोकिरहेको बेला चीनले भने 3 करोड़ डलर दिने। अब समाचार विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालवाटारमा भेटवार्ता भएको छ। भेटमा हालै जारी अध्यादेशपछिको अवस्था र मुलुकको समसामयिक अवस्थाका बारेमा छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीका बीच कतारमा रहेका नेपालीको अवस्थाबारे आज कतारका प्रधानमन्त्री खालिद बिन खलिफा बिन अब्दुल अजीज अल थानीसँग फोन संवाद गर्नुभएको छ। प्रधानमन्त्रीले आफूले कतारमा रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखेको ट्वीट मार्फत जानकारी दिनुभएको छ। कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीका बारेमा आफूलाई आश्वस्त तुल्याउनु भएको तथा आफूले विभिन्न आरोपमा गिरफ्तार 17 जना नेपालीको रिहाईप्रति धन्यवाद दिएको प्रधानमन्त्रीको ट्वीटमा उल्लेख छ। सरकारले लागू गरिएको लकडाउन र त्यसमा आम नागरिकको सहयोगका कारण मुलुकमा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिन सकिएको जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले अत्यावश्यक कुरालाई सहज बनाउँदै लाने र स्वास्थ्य उपचारका लागि आवश्यक उपकरण जनशक्ति लगायतका आधारमा जोखिमबाट मुक्त हुन सक्ने देखिएपछि मात्र लकडाउनलाई के गर्ने भन्ने विषयमा निर्णय लिइने बताउनुभयो।
वैशाख महिनामा आइसकेपछि हामीले एउटा अर्को सोच विकास गर्दैछौ। त्यो सोच भनेको के हो भने अब हामीले राहत सँगसँगै काममा पनि जोड्नुपर्छ। हाम्रो श्रम भनेको उत्पादक शक्ति हो। काममा जोडेर काम र खाद्य उपलब्धता अथवा ज्यालाका कुराहरूलाई सँगसँगै लिएर जानुपर्छ भनेर गृह कार्य भइरहेको छ। र केही क्षेत्रहरू आधारभूत उद्योग अथवा निर्माण क्षेत्रहरू र केही सेवा क्षेत्रहरू हामीले क्रमशः खोल्दै लगेर असंगठित क्षेत्रका श्रमिकहरूलाई काममा आबद्ध गर्ने र त्यसको आधारबाट उहाँहरूको स्वतः जीवनयापन हुने व्यवस्था गर्ने। अब जहाँसम्म संगठित क्षेत्रका श्रमिकहरूको विषय छ उहाँहरूको सन्दर्भमा रोजगारदाता र श्रमिकहरूको संगठनहरूको बीचमा छलफल भइरहेको छ। वैशाखदेखि उताका चाहिँ हाम्रा चाहिँ सेवाका शर्तहरू खास गरी तलब सुविधाका विषयमा कसरी हामी अघि बढ्ने भन्ने एउटा छलफलको क्रममा छ र छिटै हामी एउटा टुङ्गोमा पुग्छौं।
अर्थमन्त्री डाक्टर खतिवड़ाले मुलुकभर हालसम्म 6 लाख भन्दा बढ़ी असंगठित क्षेत्रका श्रमिकलाई राहत उपलब्ध गराइएको र संगठित एवं असंगठित दुवै क्षेत्रका श्रमिकहरूलाई कसरी राहत उपलब्ध गराउने भन्ने विषयमा सरकार श्रमिक र लगानीकर्ताको सामूहिक सहमतिमा अघि बढ़ने बताउनुभयो। वहाँले राजस्व संकलन अपेक्षाकृत हुन नसकेको र खर्च गर्ने क्षमतामा समेत अवरोध आएको उल्लेख गर्नुहुँदै आगामी दिनमा हुन सक्ने आर्थिक मन्दीलाई ध्यानमा राखेर बजेट निर्माणको कार्य भइरहेको जानकारी दिनुभयो।
विश्वका धेरै मुलुकहरूको आर्थिक वृद्धि दर चाहिँ घट्ने क्रममा छ र धेरै कम मुलुकहरूको मात्रै आर्थिक वृद्धि 2% भन्दा माथि हुने विश्वव्यापी आकलन जुन गरिँदैछ त्यो अवस्थामा हामीले चाहेको नेपाललाई उच्च आर्थिक वृद्धिको बाटोमा लाने प्रयासमा हाम्रा आगामी मध्यकालीन र दीर्घकालीन दृष्टिकोणहरू र हाम्रा बजेट कार्यक्रमहरू कस्तो जानुपर्छ भन्ने तहमा पनि हामी काम गरिरहेका छौँ। केही कुरा हामीले तत्कालीन राहतको अवस्थामा पनि सुरु गर्यौँ तर हामीले लकडाउनको अवधि लम्बिँदै जाँदाखेरि अर्थतन्त्रमा परेका प्रतिकूल प्रभाव पनि बढ्दै गएका छन्। तदनुरूप हामीले हाम्रा कार्यक्रमहरूलाई पनि फेरि समायोजन गर्दै जानुपर्नेछ। त्यसो हुनाले बजेट निर्माण सँगसँगै यही आर्थिक वर्षमा गर्नुपर्ने कतिपय कामहरूमा पनि अर्थ मन्त्रालय लागिरहेको छ र यी कुराहरू आगामी वर्षको बजेटमा हामीले फेरि त्यसमा समावेश गरेर कार्यान्वयनमा लिएर जानुपर्ने हुन्छ र त्यसको तयारीमा हामी लागेका छौँ।
कोरोना रोकथामका लागि गरिएको निर्णयले प्रभाव पारेका क्षेत्रमा सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाएर अघि बढ़ने पनि सरकारका प्रवक्ता मन्त्री डाक्टर खतिवड़ाले उल्लेख गर्नुभयो। सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था आईडीएबाट 10 करोड़ अमेरिकी डलर ऋण सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। यही वैशाख 8 गते बसेको मन्त्री परिषदको बैठकले गरेका निर्णय सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले ऋण सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले जनस्वास्थ्य सेवा ऐन अन्तर्गत कसूर ठहरिने मुद्दाको अनुसन्धान र तहकिकात गर्नका लागि 77 जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ। यस्तै बैठकले विद्युत सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, सड़क बोर्ड सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको पनि मन्त्री डाक्टर खतिवड़ाले जानकारी दिनुभयो। यसै गरी मन्त्री परिषद बैठकले नवलपरासी, बर्दघाट, सुस्ता पश्चिम र दाङ जिल्लाको छूट जग्गा नाप जाँचका लागि सम्बन्धित जिल्लाका नापी कार्यालयलाई खटाउन र मुस्ताङ एवं काभ्रेपलाञ्चोक जिल्लाको जग्गा पनि पुनः नाप जाँच गर्ने निर्णय गरेको छ। यसै गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोग र मालपोत कार्यालयको संगठन संरचना र दरबन्दी स्वीकृत गर्नुका साथै नेपाल बाल संगठन र बाल मन्दिरसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगको म्याद 1 महिना थप्ने निर्णय समेत मन्त्री परिषदले गरेको छ। कोरोना भाइरसबाट थप 3 जना संक्रमित भएपछि मुलुकभर कोरोनाबाट संक्रमितको संख्या 48 पुगेको छ। उपचाररत 38 जना मध्ये 3 जना आज उपचारपछि घर फर्केपछि संक्रमण निको भई घर फर्कने 10 जना पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिएको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले यसबारे जानकारी गराउनु भएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा उदयपुरकी 55 वर्षीय महिला, सर्लाहीका 14 वर्षीय किशोर र भोजपुरका 26 वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको छ। संक्रमित सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयका प्रवक्ताले जानकारी दिनुभएको छ। हालसम्म पीसीआर विधिबाट 9,199 र आरडीटीपी विधिबाट 34,523 जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिनुभयो। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दीर्घ रोगी तथा कड़ा रोग लागेकाहरूलाई यो समयमा उपचारमा केही समस्या पर्ने भएकाले स्वास्थ्य अवस्था धेरै नै नबिग्रेसम्म नियमित औषधि सेवन गरिरहन आग्रह गर्नुभएको छ।
दीर्घ रोगीहरू जो चाहिँ श्वास प्रश्वास सम्बन्धी दमको रोगी हुन सक्नुहुन्छ, मधुमेहको रोगी हुन सक्नुहुन्छ, मुटुको रोगी हुन सक्नुहुन्छ, क्यान्सरको रोगी हुन सक्नुहुन्छ, विभिन्न खाले रोगी बिरामीहरूलाई अहिले यो लकडाउनको पिरियडमा अलिकति समस्या भएको छ। नियमित सेवन गरिरहेका औषधिहरू सेवन गरिराख्नुहुन हामी अनुरोध गर्छौँ। आफ्ना चिकित्सकहरूसँग टेलिफोनमा सम्पर्क गरेर यो औषधिहरूको नियमितता गरिराख्न हामी आग्रह गर्छौँ। COVID-19 को डेजिग्नेटेड हस्पिटल बाहेक अन्य हस्पिटलहरूले सबैले नियमित सेवाहरू दिइरहेका छन्, त्यहाँबाट सेवा लिन सक्नुहुन्छ।
सबै अस्पतालहरूले आकस्मिक सेवा दिइरहेकाले आकस्मिक परेमा ती अस्पतालमा गई सेवा लिन सकिने पनि प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। कोरोना संक्रमण भई उपचारमा रहेका मध्ये 10 जना रोग निको भई घर फर्कनु भएको छ। कोरोना संक्रमित भई सेती प्रादेशिक अस्पताल धनगढ़ीमा उपचाररत थप 1 व्यक्ति आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। उपचाररत कैलालीको लम्कीचुहा नगरपालिकाकी 50 वर्षीय महिला कोरोना पोजिटिभ निको भई अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिनुभयो। वीरगंजबाट कैलाली आउनुभएकी उहाँलाई कोरोना भाइरसको पुष्टि भएपछि यही वैशाख 1 गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। यसअघि सो अस्पतालबाट 3 जना कोरोना निको भई डिस्चार्ज हुनुभएको थियो। सेती प्रादेशिक अस्पताल धनगढ़ीमा कोरोना संक्रमित धनगढ़ी उपमहानगरपालिकाकी 34 वर्षीय एक महिलाको उपचार भइरहेको र उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। यता राजधानीमा पाटन अस्पतालमा उपचाररत 2 जना कोरोनाबाट निको भई आज घर फर्कनु भएको छ। अस्पतालबाट डिस्चार्ज हुने सबैलाई 1 हप्तासम्म घरमा होम क्वारेन्टाइनमा अलग्गै कोठामा बस्नुपर्ने सल्लाह चिकित्सकले दिने गरेका छन्। उदयपुरमा कोरोना भाइरसको संक्रमण देखिएपछि भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने आमचोक गाउँपालिका प्रवेश गर्ने सबै नाकालाई सील गरिएको छ। सीमापारीको छिमेकी जिल्लामा कोरोनाको संक्रमण देखिएसँगै त्यससँग सीमा जोड़िएको रानीटार, बगुवा, जोगी पत्थर र मयुङटार सीमानाका सील गरिएको हो। गाउँपालिकाले काठमाडौँबाट छदेखि सात दिनसम्म लगाएर हिँडेर आएका आफ्ना क्षेत्रका 37 जना स्थानीयवासीलाई उद्धार गरेर क्वारेन्टाइनमा राखेको पनि आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईले जानकारी दिनुभयो। दुःखमा जन्मभूमि र विपदमा आफन्तलाई सम्झन्छन् भन्ने उदाहरणका रूपमा हिजो र अस्ति साँझ कलंकी र जड़ीबुटीमा देखिएको भीड़ले पुष्टि गरेको छ। यो राजधानीको प्रसंग हो। कोविड 19 जोखिम हुन नदिन लकडाउन जारी रहेपछि व्यापार व्यवसाय र रोजगारी गुमेर समस्यामा परेका श्रमिक र न्यून आय भएका व्यक्तिहरू कुम्लो कुटुरो सहित लालाबाला च्यापेर घर फर्कन घुइँचो गरेको ती स्थानमा देखियो। मुलुकका कतिपय स्थानीय तहका जनप्रतिनिधि लकडाउनका कारण रोजीरोटीको समस्याले विचलीमा परेका आफ्ना नागरिकको उद्धारमा त्यहाँ जुटिरहेको देखिन्थ्यो। जड़ीबुटी क्षेत्रमा त्यसरी घर फर्कन चाहने दोलखा, सिन्धुली, रामेछाप, ओखलढुङ्गा, सिन्धुपाल्चोक लगायत जिल्लाका यात्रुको भीड़लाई व्यवस्थापन गर्न भक्तपुरका प्रहरी प्रमुखको नेतृत्वको सुरक्षा टोलीलाई हम्मे हम्मे परेको देखिन्थ्यो। यस्तै कलंकी क्षेत्रमा पनि काठमाडौँ जिल्लाका प्रहरी प्रमुख सहित ठूलो संख्यामा सुरक्षा फौज यात्रुको व्यवस्थापनमा खटिनु भएको थियो। भीड़लाई व्यवस्थापन गर्न र यात्रुलाई गाड़ी चढ़नका लागि अन्यल पैदा नहोस् भनेर प्रहरीद्वारा माइकबाट कुन ठाउँका लागि कहाँ बस छुट्दैछ भनेर सूचना दिइएको थियो। लकडाउनको समयमा यथास्थानमा बस्ने र घरबाट बाहिर ननिस्कन भनिए पनि रोजीरोटीको समस्यामा परेका सर्वसाधारणले साताभन्दा बढ़ी समयको पैदल यात्रामा उत्रिएपछि स्थानीय तहलाई आफ्ना नागरिकलाई व्यवस्थापन गरेर लैजान सरकारले अनुमति दिएको थियो। यतिखेर लकडाउनले हजारौं व्यक्तिलाई आफ्नो जन्मथलो पुर्याएको छ। ठूलो संख्यामा सर्वसाधारण घर फर्किएसँगै खाद्यान्न संकटको सम्भावना भए पनि खेतीपाती लगाउने ठिक समय भएकाले कतिपय बाँझो जमीन खनी खोस्री गरेर बाली लगाउन उपयुक्त अवसर मिल्नेछ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दी लकडाउनका कारण महाकाली नदी पारी भारतीय सीमामा फँसेका नेपाली नागरिकले घर कहिले जान पाइएला भनेर दिन गर्न थालेका छन्। क्वारेन्टाइनमा रहेका 1000 भन्दा बढ़ी नेपाली नागरिक गएको 26 दिनदेखि नेपालसँग सीमा जोड़िएको भारतको झुलाघाट र धारचुलामा बसिरहेका छन्। बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन पहल भइरहेको र यसका लागि कार्ययोजना बनाएर गृह मन्त्रालयमा पठाइएको बताउनुभयो। सीमा पारी रहेका नेपाली मजदूरलाई स्वदेश फर्काउनु अघि मापदण्ड अनुसारका क्वारेन्टाइन निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो। लामो समयदेखि लगातार कायम रहेको लकडाउनका कारण ग्रामीण क्षेत्रका कृषकहरूले उत्पादन गरेका कृषि उपजले बजार नपाउँदा कृषकहरू मर्कामा पर्न थालेका छन् भने शहरी क्षेत्रहरूमा ताजा तरकारीको उपलब्धता असहज बन्न थालेको छ। ताप्लेजुङबाट संवाददाता माला पालुङले पठाएको एक रिपोर्ट।
ताप्लेजुङ फुङलिङ नगरपालिका दोखुका इन्द्रहाङ लिम्बू व्यावसायिक तरकारी कृषक हुन्। अहिले उहाँको बारीमा विभिन्न तरकारी उत्पादित छन्। तर लामो समयदेखि बन्दाबन्दी हुँदा तरकारी बारीमै खेर जान थालेको बताउनुहुन्छ।
गाजर 2 रोपनी यो अब बितिसक्यो, अनि मुला 10 रोपनी जति छ। यो तल्लो यो तल्लोदेखि लिएर यो माथिसम्म जम्मा 3 किता जतिमा छ मुला। त्यो मुला हामीले बेच्नै पायौँ न। अब बजार जाँदाखेरि पनि अब प्रहरीहरू प्रशासकले अब त्यहाँ आइन्दा हप्ता नआउनु भन्छ, बजारहरू नै बन्द। अनि त्यसो भएपछि हामी लानु पायौँ न, बिक्री गर्नु पायौँ न, हाम्रो लगानी चाहिँ खेरो गयो।
जग्गा भाडामा लिएर व्यावसायिक बंगुर, गाई र तरकारी खेती गरिरहनु भएका दिलकुमार मिन्याङ्गो बन्दले दाना पानी, बंगुरका पाठापाटी साथै तरकारी बेच्न सहज नभएको बताउनुहुन्छ।
मेरो फर्ममा चाहिँ विशेष गरी अब अहिले दाना पानी ओसार पसार भयो, अनि त्यस्तै गरेर यहाँ उत्पादन भएका कुनै पनि अब जस्तै बङ्गुरको पाठापाटीहरू बिक्री हुने बेला भएको छ, त्यो भएको छैन। सागसब्जीहरू पनि भने जस्तो अब बिक्री हुनु भएको छैन। जति उत्पादन हुन्छ बजारसम्म लानलाई त्यतिकै सहज परिस्थिति छैन, धेरै नै समस्या भएको छ। यसले
कृषकले तरकारी बेच्न समस्या भइरहेको बताइरहँदा जिल्लामा तराईको क्षेत्रबाट निर्बाध रूपमा तरकारी आइरहेको छ। कृषकलाई तरकारी बेच्न समस्या रहेको गुनासो छ नि भन्दा कोरोना रोग नियन्त्रण तथा रोकथाम समितिका संयोजक तथा जिल्ला समन्वय समिति ताप्लेचुङका प्रमुख घनेन्द्र मादिन।
कुनै समस्या छैन, उहाँले जुन रूपमा ल्याएर तरकारी बजारमा सप्लाई गर्नुहुन्छ उहाँहरूलाई त्यो कुरा छुट छ। त्यसको निम्ति हामीले के जिम्मेवारी लिनुपर्छ हामी दिन तयार छौँ। यसमा कुनै चिन्ता नलिकन ढुक्कसँग किसानहरूले चाहिँ उत्पादन गरेको सब्जीलाई बजारमा ल्याउन म उहाँहरूलाई साथै पनि निर्देशक तर्फबाट म उहाँहरूलाई अनुरोध पनि गर्न चाहन्छु। तराईबाट ल्याएको तरकारीलाई इन्डिया अथवा तराईबाट तरकारी ल्याउने कुरामा हाम्रो धेरै पटक छलफल पनि भएको छ। लगभग त्यो हामी ब्यान गर्छौँ र यसै तत्त्वले प्रदान गर्ने पनि हो।
जिल्लामा खपत हुने तरकारी तराईबाट ल्याउनु भन्दा स्थानीय स्तरका कृषकले उत्पादन गरेको तरकारी संकलन गरी यो संकटको समयमा कृषकलाई सहयोग गर्न सम्बन्धित पक्षसँग कृषकहरू माग गरिरहेका छन्। मालापालुङा रेडियो नेपाल ताप्लेजुङ।
लकडाउनको समयमा कृषि बजारले राम्रो बजार नपाएको सम्बन्धमा यो थियो ताप्लेजुङबाट हाम्रा संवाददाता माला पालुङबाको रिपोर्ट, जसमा जिल्ला समन्वय समितिका प्रमुखले बजारको उपलब्धता गराइने विश्वास पनि प्रतिबद्धता गर्नुभएको थियो। अब अन्य प्रसंग, नवगठित जनता समाजवादी पार्टीले आज पार्टी एकीकरणको सहमति पत्र निर्वाचन आयोगमा दर्ता गराएको छ। एकीकृत पार्टीका नेताहरूले निर्वाचन आयोग पुगी दल दर्ताको प्रक्रिया अगाडि बढ़ाएका हुन्। यो सँगै जनता समाजवादीको दल दर्ताको प्रक्रिया शुरू भएको छ। समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी राजपा नेपालबीच गैराती पार्टी एकीकरण भएको घोषणा भएको थियो। जनता समाजवादी पार्टीका नेताहरू उपेन्द्र यादव, शरद सिंह भण्डारी, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, केशव झा लगायतका नेताहरू आज निर्वाचन आयोग पुगी दल दर्ताको प्रक्रिया शुरू गर्नुभएको हो। नवगठित पार्टीका नेता राजेन्द्र महतोले लकडाउनपछि पार्टी एकीकरणको बाँकी प्रक्रिया पूरा गरेर एकता टुंग्याइने जानकारी दिनुभएको थियो। समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणका लागि लामो समयदेखि पटक पटक प्रयास भए पनि यसपल्ट लकडाउनका बीच समाजवादी पार्टीभित्रै आउन लागेको सम्भावित विभाजनले दुई पार्टीलाई एकै ठाउँमा ल्याएको छ। समाजवादी पार्टीभित्र असन्तुष्ट सांसदहरूको साथ लिएर पार्टी विभाजन गर्ने उपाध्यक्ष रेणु यादवको प्रयासमा धक्का पुगेपछि यतिखेर यस सम्बन्धी प्रकरण विभिन्न संचार माध्यम मार्फत प्रकाशमा आएका छन्। खास गरी पूर्व स्वास्थ्य राज्य मन्त्री डाक्टर सुरेन्द्र यादवले पार्टी विभाजनको पक्षमा अन्तत साथ नदिएपछि राजनीतिक घटनाक्रमले अर्को मोड़ लिएको बताइन्छ। बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर दुई पितमारीमा नालामा डुबेर तीनजना बालकको मृत्यु भएको छ। आज दिउँसो नालामा पौड़ी खेल्न गएका तीनैजना बालक डुबेको अवस्थामा मृत भेटिएका इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। मृत्यु हुनेमा स्थानीय 12 वर्षीय नरेश कुमार, 12 वर्षकै नवीन परियार र 11 वर्षका बालक अनित रावत रहेका प्रहरीले जनाएको छ। प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिन आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज मनाइयो। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट आशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ। आजका दिन दिवंगत आमाको सम्झनामा आमालाई दिवंगत आमाको नाममा तर्पण र पिण्ड तथा पुरोहितलाई सीधा दान सहित भोजन गराई आमाको सम्झना गर्ने परम्परा पनि छ। देशव्यापी लकडाउन भए पनि ठूला विकास निर्माण तथा पूर्वाधारको काम, विशेष गरी राष्ट्रिय गौरवका आयोजनाहरू यतिखेर धमाधम अगाडि बढ़िरहेका छन्। कोरोनाले असर नपारेको भए चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्न सकिने अवस्थामा रहेका आयोजनालाई यतिखेर प्रमुख प्राथमिकताका साथ अगाडि बढ़ाइएको छ। माथिल्लो तामाकोशीको हाल सबैभन्दा जटिल मानिएको ठाडो सुरुङमा पाइप जडान गर्ने कार्य भइरहेको छ। लकडाउनको समयमा समेत झण्डै 650 मजदूर आयोजना स्थलमा कार्यरत छन्। यस्तै चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेको रसुवागढ़ी सान्जेनको काम समेत लकडाउनको समयमा समेत जारी छ। भारतीय लगानीको 900 मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनाको काम समेत अगाडि बढ़ेको छ। यस्तै सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशीको काम समेत अगाडि बढ़ेको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावरले म्याग्दीमा निर्माण गरिरहेको राहुघाटको काम समेत लकडाउनमा जारी छ। काठमाडौँ उपत्यकाका लागि लामो प्रतीक्षाको आयोजनाको रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको काम समेत यतिखेर जारी छ। गति धीमा भए पनि काम जारी रहनु नै तत्कालका लागि खुशीको विषय बनेको छ। यस्तै भैरवमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि अगाडि बढ़िरहेको र लकडाउनको समयमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कुल 350 कामदारले काम गरिरहेका छन्। सिमेन्ट लगायत निर्माण सामग्री आयातमा समस्या देखिएको भए पनि सहजीकरण गरिएको आयोजनाले जनाएको छ। राजधानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत लकडाउनको समयमा भौतिक निर्माणको काम भइरहेको छ। विमानस्थलमा जहाज पार्किङका लागि थप संरचना निर्माण भइरहेको छ। मकवानपुर जिल्लाबाट काठमाडौँ जोड्ने भीमफेदी कुलेखानी सड़क खण्डको विस्तारको कार्यमा मानवीय र सुरक्षाको संवेदनशीलतालाई अप्नाई यतिखेर निर्माण कार्यले तीव्रता पाएको छ। बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदीबाट कुलेखानीसम्मको 15.5 किलोमिटर सड़क खण्डलाई बोलपत्र आह्वान गरी सड़क विस्तार कार्यलाई तीव्रता दिएको हो। कोरोना भाइरसको महामारी रोकथामका लागि देशभर लकडाउनलाई विशेष रूपमा परिपालना गरिएको स्थितिमा मोरङ जिल्लामा पनि लकडाउनको पालना सन्तोषजनक रूपले भइरहेको पाइएको छ। यस सम्बन्धमा विराटनगरबाट हाम्रा संवाददाता कुमोद अधिकारीको एक रिपोर्ट।
लकडाउन भनेको सरकारको लागि मात्रै होइन, यो हामी सबैको लागि हो, पालना गर्नै पर्छ, हाम्रै लागि हो यो चाहिँ। भोलि एकजनालाई मात्रै कोरोना भाइरसले भेट्यो भने त हाम्रो शाखा सन्तान सबैलाई भेट्छ, त्यसले गर्दाखेरि अब यसको पालना चाहिँ एकदम गर्नुपर्छ।
उहाँ हुनुहुन्थ्यो विराटनगर बाराकी शान्ता पोखरेल। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले एक महिना अघि मुलुकमा लकडाउन घोषणा गर्यो। लकडाउन हाम्रो स्वास्थ्यको लागि हो भन्ने सर्वसाधारणले बुझिसकेपछि अहिले यसको सबैतिरबाट पालना भइरहेको छ। विराटनगर 8 की सरस्वती ओझा।
सरकारले गरेको यो चाहिँ हामी सबैले पालना गर्नुपर्छ, यो चाहिँ आफ्नै लागि हो, यसमा चाहिँ सबैले ध्यान दिएर आफ्नो जीवनको लागि आफै सजग हुने अवस्था छ।
लकडाउन हुनु अघि आपूर्ति व्यवस्था सहज हुँदैन कि भन्ने सर्वसाधारणमा एक प्रकारको त्रास थियो, तर लकडाउन भएको विगत एक महिनालाई हेर्दा आपूर्ति व्यवस्थामा कुनै कठिनाई देखिँदैन। शहर मात्र होइन, गाउँ गाउँका पसलमा समेत अहिले दैनिक उपभोग्य वस्तु सहज रूपले पाइन्छ। स्थानीय विष्णुराज लामिछानेले दैनिक उपभोग्य वस्तुको अहिलेसम्म कुनै कठिनाई नभएको बताउनुभयो।
बिहान बेलुका यसो मौका पारेर 2-4 वटा पसलहरू खुलेको ठाउँमा गएर खाद्यान्न दालहरू सहजै रूपमा प्राप्त भएको अवस्था छ अहिलेसम्म। सागसब्जीलाई चाहिँ अब नजिकै भएको करेसा बारीमा गएर त्यहाँ गएर चाहिँ स्थानीय व्यापारीहरूबाट लिने, डकीमा ल्याउनेहरूसँग लिने अवस्था छ।
विराटनगर 11 की सावित्री अधिकारीले पनि उपभोग्य वस्तुको अभाव नरहेको बताउनुभयो।
अहिलेसम्म चाहिँ अब भइरहेछ, बिहान एकछिन फुल्छ 1-1.5 घन्टा, त्यति बेरै ल्यायो दिनभरि अनि बन्द गर्यो। ग्यास अहिलेसम्म चाहिँ पाइराखेको छ। अब सब्जीहरू पनि बिहान एक टाइम ल्याउँछ, दुधहरू अनि खाना दाल चामलहरू पनि पाउँछ, अहिले त त्यस्तो समस्या छैन।
लकडाउन पालनादेखि आपूर्ति व्यवस्था सहज बनाउन स्थानीय प्रशासन अहोरात लागिरहेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आपूर्ति व्यवस्थामा कुनै समस्या नभएको बताउनुभयो।
अब आपूर्ति त अरू बेला जस्तो त्यस्तो सहज भन्ने त केही नहुन पनि सक्छ। वस्तुहरूको अभाव नहोस्, बिक्री वितरण हुन सकोस्, उपलब्ध हुन सकोस् भनेर त्यो सहजीकरण गर्ने काम चाहिँ अहिले हामीले गरिरहेका छौँ। त्यस कारण त्यस्तो अत्यावश्यक वस्तुहरू दुध, पानी, खाद्यान्न, औषधि जस्ता त्यस्तो समस्या चाहिँ खासै छैन।
कोरोना भाइरस संक्रमण हुन नदिन नेपाल भारतको मोरङको सीमावर्ती नाका सिल गर्दै आवत जावतमा समेत पूर्ण रूपमा रोक लगाइएको छ। मोरङसँगै सीमा जोडिएको 63 किलोमिटर सीमा नाकामा थप सुरक्षा पोस्ट स्थापना गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी थप सुरक्षा सतर्कता अपनाइएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
राति 9 बजेको समाचारमा अब अन्तर्राष्ट्रिय प्रसंग। चीनले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका लागि थप 3 करोड़ डलर रकम उपलब्ध गराउने भएको छ। डब्ल्यूएचओलाई सबैभन्दा बढ़ी आर्थिक सहयोग गरिरहेको अमेरिकाले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका सम्बन्धमा पर्याप्त सूचना लुकाएर चीनको हितमा काम गरेको आरोप लगाउँदै सहायता रकम रोक्का गरेपछि अप्ठ्यारोमा परेको संगठनलाई चीनले थप रकम दिने घोषणा गरेको हो। चीनिया विदेश मन्त्रालयका प्रवक्ताले विश्व कोरोना संक्रमणको मार झेलिरहेको अवस्थामा विश्व स्वास्थ्य संगठनको भूमिका अझै प्रभावकारी रहनुपर्छ भन्दै चीनले सो रकम सहयोग गरेको बताएका छन्। यसैबीच विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसका कारण विगत 24 घण्टामा 1,252 जनाको मृत्यु भएसँगै मृतकको संख्या 1,85,318 पुगेको छ। विश्वका 210 राष्ट्रमा फैलिरहेको कोरोना भाइरसका कारण संक्रमितको संख्या लगभग 27 लाख पुग्न लाग्दा अस्पतालमा भर्ना भएका मध्ये करिब 58,000को अवस्था गम्भीर रहेको र 7,30,000 भन्दा बढ़ी व्यक्ति रोग निको भएर घर फर्किसकेका छन्। विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीबाट युरोपमा हताहती हुने मध्ये झण्डे आधा संख्या स्याहार केन्द्रमा भएको र यो ठूलो मानवीय खती भएको बताएको छ। वृद्धाश्रम तथा स्याहार केन्द्रमा कोरोना भाइरस रोकथामको सावधानी पर्याप्त नगरिनुका साथै जोखिममा रहेका व्यक्तिको उचित रेखदेख नभएको खबर आइरहेको बेला विश्व स्वास्थ्य संगठनले त्यसतर्फ ध्यान आकर्षण गराएको हो। यसैबीच युरोपेली संघका नेताहरूले कोरोनाबाट बढ़ी प्रभावित युरोपेली मुलुकहरूलाई सहायता प्रदान गर्नेबारे आज सहमतिमा पुग्ने अनुमान गरिएको छ। जर्मन चान्सलर एंगेला मर्केलले कोरोना भाइरस संक्रमणको जोखिम अन्त्य नभई भर्खरै शुरू भएको अवस्थामा चनाखो भएर सावधानीपूर्वक निर्णय लिनुपर्ने बताउनु भएको छ। चान्सलर मर्केलले युरोपेली संसदमा भिडियो कन्फरेन्स मार्फत सम्वाद गर्दै कोरोना संक्रमणको लड़ाईमा युरोपका राष्ट्रहरूबीच सहकारी हुनुपर्नेमा जोड़ दिनुभयो। जर्मन चान्सलरले युरोपेली राष्ट्रहरूको साझा कोषमा आफ्नो राष्ट्रले अझ धेरै रकम दिएर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कोरोना संकट छिट्टै अन्त्य नहुनेमा सबै सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली भई देशको पूर्वी तथा मध्य क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन सहित वर्षा भएको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपल्ट फेरि। नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, सरकारले जारी गरेका अध्यादेश र मुलुकको समसामयिक अवस्थामा छलफल। कोरोना भाइरसबाट थप 3 जना संक्रमित, यो सँगै कुल संक्रमितको संख्या 48, 10 जना उपचारपछि निको भई घर फिर्ता, सरकारले लागू गरेको लकडाउन र त्यसमा आम नागरिकको समर्थनले कोरोना महामारी नियन्त्रणमा लिन सकिएको सरकारका प्रवक्ताको भनाई। आज आमाको मुख हेर्ने दिन, आमाप्रति विशेष श्रद्धा प्रकट गरी मनाइयो र विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले सहयोग रोकिरहेको बेला चीनले भने थप 3 करोड़ डलर प्रदान गर्ने। राति 9 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला।